Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz. कृषिमा विषादीको प्रयोग रोक्न सरकारवालाको माग, स्थानीय तहले पहल थाल्नुपर्नेमा जोड,
स्थानीय र प्रदेश तहको बेरोजी झन बढेको महालेखाको प्रतिवेदन, यस वर्ष 1,06,34,00,000,000 भन्दा बढीको आर्थिक बेरोजी भएको तथ्याङ्क सार्वजनिक,
सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता बनाइएका व्यक्तिको छानबिन आयोगमा परेका 63,000 भन्दा बढी उजुरी अलपत्र, पदाधिकारीको समय आजबाट सकिने,
र इन्डियन प्रिमियर लिगमा आज दुई खेल हुँदै दिल्लीको चौथो जित, मलेसियामा जारी 19 वर्ष मुनिको विश्वकप क्रिकेटको एसिया छनौटमा नेपालको शानदार सुरुवात। हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट सविता जीसे र डिलो रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका 4 लाम्री गाउँमा 58 किलोवाट विद्युत निर्माण अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष 2071-72 सुरु गरिएको विद्युत निर्माण आउँदो वैशाखभित्र गाउँमा बिजुली बाल्ने गरी अन्तिम चरणमा रहेको हो। रकम अभावले लम्बिएको विद्युत निर्माण कार्यले वैशाखभित्र पूर्णता पाउने जलविद्युत बिउरेनी उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर बुढाले बताउनुभयो। 3 करोड लागतको प्राविधिक अनुमानमा निर्माण कार्य थालनी गरिएको बहुद्देश्य आयोजना 2.5 वर्षमा निर्माण कार्य सम्पन्न हुनुपर्ने भए पनि बजेट अभावका कारण लम्बिएको हो। उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको भन्दै उहाँले तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कार्यक्रम कर्णाली रोजगार कार्यक्रम अन्तर्गत 20 लाख बजेटबाट काम सुरु गरिएको बताउनुभयो। पातारासी गाउँपालिकाबाट 75 लाख, सांसद विकास कोषबाट 30 लाख, सूर्य सामाजिक सेवा संघ जुम्लाबाट 20 लाख गरी 1,40,00,000 बजेट जुटाएर काम भएको अध्यक्ष बुढाको भनाइ छ। विद्युत र सिँचाइका लागि निर्माण गरिएको नहरबाट 5,000 रोपनी सिँचाइ हुने जनाइएको छ। तिर्खु, लाम्री, डिल्लीचौर र जम्न गरी 4 गाउँको करिब 500 घरदुरीमा बिजुलीका साथै सिँचाइ समेत पुर्याउने आयोजनाको उद्देश्य रहेको छ।
महालेखा परीक्षकको कार्यालयले स्थानीय र प्रदेश तहको बेरोजी झन बढेको भन्दै सार्वजनिक प्रशासन क्षेत्रको आर्थिक अनुशासन बिग्रेको तथ्याङ्क सार्वजनिक गरेको छ। महालेखा परीक्षकको प्रतिवेदनमा संघीय निकायतर्फ 5% भन्दा बढी बेरोजी देखिँदा प्रदेशमा 7% भन्दा बढी रहेको उल्लेख रहेको छ। यस्तै स्थानीय तहमा भने 4.25% बेरोजी देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। कार्यालयले 51,60,000,000,000 मात्र लेखा परीक्षण गर्दा यस वर्ष 1,06,34,00,000,000 भन्दा बढीको बेरोजी देखिएको हो। संघीय प्रदेश र स्थानीय तह संगठित संस्था समिति र अन्य संघ जिल्ला समन्वय समिति समेतको गरी 51,60,92,00,000,000 रुपियाँ बराबरको लेखा परीक्षण गरिएको कार्यालयले जनाएको छ। गत वर्षको समेत गरी 3,77,48,00,000,000 बराबर बेरोजी देखि उठ्न बाँकी रहेको छ भने यस वर्ष लेखा परीक्षण तथा सम्प्रेक्षणबाट 9,70,00,000,000 रुपियाँ बराबर असुल भएको छ। बेरोजीको हिसाब समितिको 56 वार्षिक प्रतिवेदन महालेखा परीक्षक कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइ सार्वजनिक गरेको छ।
नेपाल विद्युत प्राधिकरणले भने गत आर्थिक वर्ष 2074-75 2,84,81,00,000 रुपियाँ खुद नाफा कमाउन सफल भएको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ। विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियन प्राधिकरण नाफामा नरहेको दावी गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा उत्रिएको बेला महालेखाको यस्तो प्रतिवेदन आएको हो। महालेखाको प्रतिवेदनमा गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालू सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको उल्लेख गरिएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष 74-75 1,01,00,000,000 रुपियाँ खुद नाफा आर्जन गर्ने अनुमानसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरे पनि महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा त्योभन्दा दोब्बर बढी देखिएको छ। 73 को भदौ टोलीकोमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण 8.89 अर्ब खुद नोक्सानीमा रहेको थियो। घिसिङले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोड सेडिङ हटाउनुका साथै घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल हुनुभएको छ।
यसैबीच कर्णाली प्रदेश सरकारले 20 करोड़ भन्दा बढी माथिका सामग्री खरिद गर्दा बोलपत्र बिना नै खरिद गरेको पाएको छ। पहिलो पटक महालेखा परीक्षकले तयार गरेको 2074-75 प्रतिवेदनमा 20 लाख भन्दा बढी लागत अनुमान भएको सामग्री खरिद गर्दा बोलपत्रको माध्यमद्वारा गर्नुपर्ने भए पनि सिधै खरिद गरेको प्रतिवेदनमा उल्लेख रहेको छ। अघिल्लो वर्षको बजेट कार्यान्वयनमा भने यस्तो अवस्था देखिएको हो।
कर्णालीमा 10 वटै जिल्लामा गरीब किसानको जीवनस्तर उकास्न भन्दै किसान सरकार हातेमालो कार्यक्रम सञ्चालन हुने भएको छ। कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले 10 वटा जिल्लाका सबैभन्दा गरिब स्थानीय तह छनौट गर्ने र त्यसमा पनि गरिब वडा छनौट गरेर नमूनाका रूपमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। प्रदेशको कृषि व्यवसाय प्रबन्धन सहयोग तथा तालिम केन्द्रले वीरेन्द्रनगरमा गरेको प्रदेश स्तरीय योजना तर्जुमा कार्यविधि निर्माण तथा कार्यान्वयन सम्बन्धी तालिमको समापन गर्दै मन्त्री केसीले यस्तो बताउनुभयो। मन्त्री केसीले कृषिका सबै योजना तथा कार्यक्रमहरू वास्तविक किसान केन्द्रित हुन जरुरी रहेको उल्लेख गर्नुभयो। कर्मचारीहरूले सरकारका काम र सेवालाई प्रभावकारी रूपमा जनतासँग जोडेर लिनु प्रमुख दायित्व भएको मन्त्री केसीको भनाइ छ। कर्णाली प्रदेश सरकारका विज्ञ तथा कृषि विज्ञ डाक्टर कृष्ण पौडेलले कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउन जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको छ।
कर्णाली प्रदेश सरकारले प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउने बताउँदै आए पनि यसका लागि ठोस पहल भन्ने थालेको छैन। अन्न बालीदेखि तरकारी र फलफूलमा समेत रासायनिक मल र विभिन्न विषादीको प्रयोग घट्न नसकेको सरकारी तथ्याङ्क छ। यस्ता विषादीको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गरेको भन्दै विज्ञहरूले भने यसलाई रोक्नुपर्ने बताउँदै आएका छन्। यसका लागि कुरा मात्र नभएर प्रभावकारी काम गर्नुपर्ने र यसमा स्थानीय सरकारले बढी पहल थाल्नुपर्नेमा सर्वकारालाले जोड दिएका छन्। सुनौ यो रेडियो सामग्री सहकर्मी दीपा कोइरालाबाट।
तरकारी खेतीमा चाहिँ विषादीको प्रयोग चाहिँ बढी नै भएको छ। किनभने चाहिँ अब प्रयोग गर्नै पर्ने अवस्था पनि छ। विषादी प्रयोग नभएको तरकारी चाहिँ किरा लागेको हुन्छ है। किन्ने मान्छेले पनि त्यस्तै किनिदिन्छ। अब के त्यो प्रयोगै भएको भनौँ न, राम्रो खोज्छ अनि सबैको ठुल्ठुलो। त्यही भएर पनि खेती गर्ने मान्छेलाई मात्रै भन्दा पनि सबैलाई नै विषादी प्रयोग नभएको अर्ग्यानिक तरकारी खेती लगाउँ गरौँ खाउँ भन्ने जनचेतना फैलाइदिनुपर्छ भन्ने मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो नौमुले गाउँपालिका वडा नम्बर 6 का खगिस गुरुङ। कृषिमा विषादीको प्रयोगका बारेमा आफ्नो अनुभव हामीलाई सुनाउँदै, कृषिजन्य वस्तु बाली बिरुवा वा फलफूलहरूमा लाग्ने किरा र रोगबाट बचाउनका लागि प्रयोग गरिने एक प्रकारको औषधि नै विषादी हो, जसलाई कृषिजन्य बालीहरूबाट बढी उब्जनी लिनका लागि प्रयोग गर्ने गरिन्छ। यता कृषिजन्य बाली बिरुवालाई रोग किराबाट बचाउँदै राम्रो उब्जनी लिनका लागि प्रयोग गरिने विषादीको मात्रा बढ्दै गएपछि अहिले विभिन्न खाले समस्या देखिन थालेको जानकारहरू बताउँदै आएका छन्। यस्तै अनुभव सुनाउँदै हुनुहुन्छ नारायण नगरपालिका दैलेखका नरेन्द्र प्रसाद शर्मा।
कृषिमा विषादीहरू अत्यधिक मात्रामा प्रयोग भइरहेको छ। यसलाई अब विभिन्न कृषकहरूले जनचेतनामूलक कार्यक्रम नभएर उहाँहरूले गरिरहनु भएको छ। त्यसलाई न्यूनीकरण गर्नको लागि जनचेतना कार्यक्रम ठाउँ ठाउँमा किसानहरूलाई विभिन्न समूहद्वारा वा गाउँ ठाउँमा गएर ऊ गर्नुपर्छ भन्ने।
विषादीको प्रयोग आफैमा नराम्रो कुरा भने पक्कै पनि होइन, तर यसका लागि आवश्यक सिप र विषादीको बारेमा ज्ञान हुन भने जरुरी हुन्छ। पछिल्लो समय विषादीको प्रयोग गर्ने भन्दै जथाभावी रूपमा यसको प्रयोग भएकाले अहिले विभिन्न समस्या देखिन थालेको छ। त्यसलाई न्यूनीकरण गर्नका लागि कस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ त? नागरिक समाज संस्थाका प्रतिनिधि भूपेन्द्र कडेल।
हामी जस्ता नागरिक समाज संस्थाहरूले विभिन्न अभियानहरू पनि सञ्चालन गरिरहेका छन्, जसमा अब यो एकीकृत शत्रु जीव व्यवस्थापन भनेर कार्यक्रमहरू हामीले विस्तार गरिरहेका छौँ, जसमा स्थानीय स्तरमा तयार हुने जडीबुटीहरूलाई गाईको गहुँतमा कुहाएर 20-21 दिनमा तयार हुने जुन वानस्पतिक विषादी छ त्यसको प्रयोग गर्ने त्यस्तो खालका सचेतनामूलक कार्यक्रमहरू हामीहरूले सञ्चालन गरिरहेका छौँ।
व्यावसायिक रूपमा कृषि पेसा गर्ने कृषकहरूका लागि आदिको प्रयोग गर्दा हुने फाइदा बेफाइदा र प्रयोग गर्ने विधिका बारेमा पटक पटक तालिम दिन जरुरी छ। यसका लागि स्थानीय तहको कृषि शाखाको भूमिका हुन्छ भन्नुहुन्छ दैलेखका भावना हमाल।
विषादी प्रयोग गर्यो भने खानेकुराहरू छिटो रूपमा सप्रने होइन ठुलो हुने, बेचबिखन गर्दा पनि छिटो आमदानी आउने भएका कारणले गर्दा विषादीको अत्याधिक मात्रामा प्रयोग भइरहेको छ। अब चाहिँ स्थानीय तहको कृषि शाखाले विषादी प्रयोग कमी गराउनको लागि त्यस्ता योजना तथा कार्यक्रमहरू ल्याउनु पर्छ।
स्वस्थ रहन गर्नका लागि दैनिक रूपमा विभिन्न किसिमका खानेकुराहरू मिसाएर खानुपर्छ। अन्नका साथ साथै हरियो तरकारी, फलफूल लगायतका सबै कुराहरू मिसाएर खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। त्यसैले होला हामीले दैनिक खानेकुरा पनि त्यसरी नै खान्छौँ, भात, दाल, तरकारी र खाजाका रूपमा अन्य खानेकुराहरू। तर यसरी खाइने खानेकुरा नै स्वस्थ भएन भने हामी कसरी स्वस्थ रहौँला? यो कुरामा हामी सबैले विचार पुर्याउनु पर्छ। त्यसका लागि सामाजिक रूपमा सबैको जिम्मेवारी हुन्छ। यस्ता कुराहरूको जानकारी दिने र भएका समस्याहरूको समाधानका लागि सबैलाई सचेत बनाउनका लागि आम संचार माध्यमले कस्तो भूमिका खेल्नु पर्ला त? संचारकर्मी विशाल सुनार,
यो सामाजिक उत्तरदायित्व अलि वहन गरेनन् कि भन्ने कुरा चाहिँ हामीले महसुस पनि गरेका छौँ। विषादी प्रयोग गरेको कति दिनपछि खाने, कति दिनसम्म खान नहुने जस्ता कुराहरू चाहिँ आम संचारको माध्यमबाट प्रसारण गर्न सकियो भने सामाजिक उत्तरदायित्व पनि वहन हुन्छ र धेरै जसो रेडियो सुनेर अथवा चाहिँ पत्र पत्रिका पढेर उपभोग गर्नुहुने उपभोक्ताहरूलाई चाहिँ जानकारी पनि हुन्छ। यसतर्फ चाहिँ ध्यान दिनु जरुरी छ।
अहिले सबैतिर नयाँ संरचनाले काम गरिरहेको छ। विभिन्न कार्यालयहरू अहिले स्थानीय तहको विषयगत शाखाका रूपमा कार्यरत छन्। त्यस्तै एउटा शाखा हो कृषि शाखा। आफ्नो स्थानीय तहमा रहेका व्यवसायिक कृषक, उनीहरूको अवस्था, कृषिमा देखिने समस्या र यसको समाधानका लागि के गर्न सकिएला भन्ने बारेमा अब सबै जिम्मेवारी स्थानीय तहलाई छ भन्नुहुन्छ कृषि विकास निर्देशनालय सुर्खेतका वरिष्ठ बाली अधिकृत होमनाथ लम्साल।
ठुलो भूमिका त अहिलेको हाम्रो संघीय उसले स्थानीय सरकारलाई नै दिएको छ। जब मैले भने नि अहिले विषादी ऐनको कार्यान्वयन गर्ने निकाय भनेको यो स्थानीय निकायले गर्नुपर्छ। कसलाई प्रमाण पत्र दिने, विषादीको कसलाई बेच्ने, लाइसेन्स बेच्नेले पनि लाइसेन्स लिनुपर्छ, दिने कसलाई नदिने, उसको अनुगमन कसले गर्ने, यसले चाहिँ नराम्रो विषादी बेचाएको छ कि छैन भनेर अनुगमन गर्ने सबै भूमिका भनेको अहिले स्थानीय सरकारलाई छ।
भेरी खबरमा छिमेक छिरेफेरसँगै अन्य खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कृषिमा विषादीको प्रयोग रोक्न सरकारलाई माग, स्थानीय तहले पहल थाल्नुपर्नेमा जोड, स्थानीय र प्रदेश तहको बिरुजु झन बढेको महालेखाको प्रतिवेदन, यस वर्ष 1,34,34 करोड भन्दा बढीको आर्थिक बिरुजु रहेको तथ्याङ्क सार्वजनिक लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता बनाइएका व्यक्तिहरूको छानबिन आयोगमा परेका 63,000 भन्दा बढी उजुरी अलपत्र परेका छन्। चार वर्षको समयमा आयोगले पीडितलाई न्याय दिने खासै कुनै काम नगरेपछि चैत अन्तिमबाट दुवै आयोग पदाधिकारी विहीन हुँदैछन्। उजुरीको छानबिनसम्म पनि नगरी आयोगका पदाधिकारीहरूले थपिएको पदावधि समेत सकाएका छन् भने सरकारले दुवै आयोगका पदाधिकारीको समय थपेको छैन। मेलमिलाप आयोगका सदस्य डाक्टर माधवी भट्ट पराजुरी नै आयोगले संकलन गरेको उजुरीको गोपनीयता भङ्ग हुने खतरा रहेको बताउनु भएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भट्टले आयोगका नयाँ पदाधिकारी सिफारिस नहुँदा उजुरी गोप्य रहनेमा शंका बढेको तर्क गर्नुभयो। आयोगमा दर्ता भएका 62,950 उजुरी मध्ये 10,220 अनुसन्धानका लागि 7 क्षेत्रीय कार्यालयमा पठाइएको छ। 3,615 उजुरी प्रारम्भिक अनुसन्धान पश्चात राय सहित केन्द्रमा आए पनि बाँकी प्रदेश कार्यालयमै रहेका छन्।
कालीकोटको पल्लाता गाउँपालिकाको बाँझडा जिल्लाकै सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र भएको अध्ययनले देखाएको छ। वाटर एडले गरेको सहभागितामूलक कार्य अनुसन्धानमा बाँझडाका 182 घरधुरीका लागि गाउँमा एउटा मात्रै खानेपानीको धारा रहेको पाइएको छ। गाउँपालिकाले वडा नम्बर 2 लागि 2300 किलोमिटर टाढाबाट खानेपानी ल्याउने कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भएको छ। अध्यक्ष बमले खानेपानी आयोजनाका लागि पालिकाले 10 करोड भन्दा बढी लगानी गर्न तयारी रहेको बताउनु भएको छ।
बाँकीको खजुरा गाउँपालिका वडा नम्बर 5 उडरापुरमा निर्माण भएको स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ। संघीय आयोजनाको सहयोगमा सुविधा सम्पन्न 18 कोटे भवनको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षेपतिले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो। 2,25,97,000 रुपियाँ लागतमा बनेको 2-तले भवन संघीय आयोजनाका सब इन्जिनियर बसन्ता बुढाथोकीले वडा नम्बर 5 वडा अध्यक्ष देवेन्द्रमान श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो। खजुरा गाउँपालिकाका प्रमुख कक्षपतिले खजुरा क्षेत्रमा स्वास्थ्यका पूर्वाधार क्रमिक रूपमा बन्दै गएको बताउनुभयो। स्वास्थ्य चौकीमा इन्चार्ज तेजबहादुर ओलीले भवन अनुसार कर्मचारी दरबन्दी आवश्यक सामग्री र 1 सुरक्षा गार्डको व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिलेलाई भने अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेला हामीले छिमेक शेर्पासँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर,
बाँकी खबरमा लागौँ सिधै खेल खबरतिर। मलेसियामा जारी 19 वर्ष मुनिको विश्वकप छनौटमा नेपालले शानदार सुरुवात गरेको छ। मलेसियाको क्वालालम्पुरमा भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई 217 रनको फराकिलो अन्तरले हराएको हो। 283 रनको लक्ष्य पछ्याएको सिङ्गापुर नेपाली बलरहरूको कसिलो बलिङका कारण 31 ओभरमै सबै विकेट गुमाएर 65 रन मात्र बनाउन सके। सिङ्गापुरका इशान सोनीले 28 र साई वेणुगोपालले 18 रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन नपाई आउट भएका हुन्। नेपालका लागि पवन सर्राफले 3, कुशल मल्ल सूर्य तामाङले समात 2-2 विकेट लिनुभएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित कुमार पौडेलको 95 रनको मद्दतमा 282 रन बनाएको हो। पौडेलले कप्तानी पारी खेल्दै 1 छक्का र 7 चौका सहित 95 रन बनाउनु भयो भने रसिद खानले 48 र पवन सर्राफले 47 रन जोड्नुभयो। छ टोली सहभागी प्रतियोगिताको विजेता टोली सोझै विश्वकपका लागि छनौट हुनेछ। राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र सिङ्गापुर सहित ओमन, युएई, मलेसिया, कुवेत सहभागी छन्। नेपालले भोलि युएईसँग खेल्नेछ भने नेपालले आज युएसँग खेलेछ। अप्रेल 15 मलेसिया, अप्रेल 16 ओमन र अप्रेल 18 कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। आठौँ पटक 19 वर्ष मुनिको विश्वकप खेल्ने दाउमा छ भने सिङ्गापुर अहिलेसम्म विश्वकपमा छनौट भएको छैन। यस्तै युएले आयोजकका रूपमा सन् 2014 U19 विश्वकप खेलेको छ भने मलेसियाले पनि आयोजकका रूपमा सन् 2008 विश्वकप खेलेको छ। यस्तै नेपालले सन् 2022 कतारमा आयोजना हुने विश्वकप फुटबलमा सोझै दोस्रो चरणको छनौट खेल खेल्ने भएको छ। एसियाली वरियता क्रममा 34 स्थानमा रहेको नेपालले पहिलोपटक बाई पाएर सिधै दोस्रो चरणमा खेल्ने अवसर पाएको हो। विश्वकप छनौट सहभागी भागिताको 33 वर्षीय इतिहासमा नेपाल दोस्रो चरण खेल्नका लागि यो दोस्रो पटक हो। एएफसीको नियममा उत्कृष्ट 34 रहने टोलीले सोझै दोस्रो चरण खेल्न पाउने व्यवस्था रहेको छ। 5 सेप्टेम्बरमा सुरु हुने खेलमा पहिला चरणबाट छानिएका 6 टोली र उत्कृष्ट 34 वरियताका टोलीहरूलाई 8 समूहमा विभाजन गरिनेछ। यसअघि सन् 2014 विश्वकप छनौटको क्रममा इस्ट टिमोरलाई 7-1 गोल अन्तरले नेपालले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।
र इन्डिपेन्डेन्ट लिगमा दिल्ली डेयर डेभिल्सले चौथो जित निकालेको छ। गैराती भएको खेलमा दिल्लीले कोलकातालाई 7 विकेटले हराएको हो। कोलकाताको इडेन गार्डन भएको खेलमा टस हारेर ब्याटिङको निम्त पाएको कोलकाताले विश्वभरमा 7 विकेट गुमाउँदै 178 रन बनाएको हो। यस्तै हिजोको तीनजना परिवर्तन गरेको कोलकाताका लागि शुभ मन गिलले 65 तथा रोबिन उथप्पाले 28 रन बनाउनु भएको हो। यस्तै आन्द्रे रसेलले 45 रन थप्दा रसेलले 40 माथिको आँकडा पार गरेको यो लगातार 6 पटक रहेको छ। दिल्ली नेपाली बलर सन्दीप लामिछानेलाई बेन्चमा राखेको थियो भने दिल्लीका लागि क्रिस मोरिस, कागिसो रावडा र किमा पल्ले भने 2-2 विकेट लिनुभएको हो। जवाफमा दिल्लीले 18 ओभर 5 बलमा 3 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। मध्यम सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि 32 रनको जारी गरेको थियो भने उसका लागि ओपनर पृथ्वी शले भने 14 रन बनाउनु भएको थियो। यस्तै तेस्रो विकेटका लागि ऋषि बन्त र शिखर धवनले शतकीय साझेदारी गर्न सफल हुनुभएको भने शिखर धवनले आक्रमक पारी खेल्नु भएको थियो। यस्तै दिल्लीको जितमा पुरै पारी खेलेका उहाँले 63 बलमा 11 चौका र 2 छक्काको मद्दतले अभिजित 97 रन बनाउनु भएको हो। आइपिएलमा उहाँको यो उच्च स्कोर रहेको छ। यस्तै यो जितपछि खेलमा 8 अङ्क जोडेको दिल्ली अङ्क तालिकाको 4 स्थानमा उक्लिएको छ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कृषिमा विषादीको प्रयोग रोक्न सरकारवालाको माग, स्थानीय तहले पहल थाल्नुपर्नेमा जोड़।
स्थानीय प्रदेश तहको बेरोजगारी झन बढेको महालेखाको प्रतिवेदन यस वर्ष 1,06,34 करोड भन्दा बढीको आर्थिक बेरोजगारी रहेको तथ्याङ्क सार्वजनिक
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता बनाइएका व्यक्तिको छानबिन आयोगमा परेका 63,000 भन्दा बढी उजुरी अलपत्र पदाधिकारीको समय आजबाट सकिने
र इन्डियन प्रिमियर लिगमा आज दुई खेल हुँदै दिल्लीको चौथो जित मलेसियामा जारी 19 वर्ष मुनिको विश्वकप क्रिकेटको एसिया छनौटमा नेपालको शानदार सुरुवात हवस् त हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जीसी र डिलो राउत बिदा हुन्छौँ ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला नमस्कार।